11. Ok. Okay, voilà. सो पहिलो तिमोथीलाई चाहिँ दुई भागमा, पहिलो भाग भाग एक चाहिँ परमेश्वरको अनुग्रह, अनि त्यो पुरा एक अध्याय त्यसमा पुरा परमेश्वरको अनुग्रह, अनि विशेष गरिकन यो परमेश्वरको अनुग्रहको सम्बन्धमा पावलले कुरा गर्दाखेरि उसको आफ्नो जीवनमा परमेश्वरले गर्नुभएको अनुग्रह कति महान अनुग्रह भनेर उनले आफ्नो कुरा पहिला सेयर गर्छन्, होइन? पटक पटक ठाउँ ठाउँमा उनले भनेको कुरा हामीलाई थाहा छ। त्यस कारणले आज केवल यो कुरा हामी हेर्छौँ। दोस्रो कुरा चाहिँ हामीले पहिलो तिमोथीलाई पावलले दिएका के अरे दोस्रो भागमा चाहिँ तिमोथीलाई पावलले दिएका 5 सूत्रीय निर्देशनहरू, त्यो चाहिँ हामी पछि हेर्छौँ। अनि यहाँनिर दोस्रो खण्ड चाहिँ पावलले विश्वासमा आफ्नो आत्मिकी जवान छोरालाई दिएको आज्ञा अथवा निर्देशन समावेश गरिएको छ। पावलले तिमोथीलाई दिएका जिम्मेवारीमा 5 कुराहरू चाहिँ थिए, त्यो चाहिँ हामीले ध्यान दिनुपर्छ। यो चाहिँ हरेक मण्डलीको विश्वासीहरूले सोच्नुपर्ने, हाम्रो लागि सोच्नुपर्ने, हरेक अगुवाहरू जो अगुवाको टिममा हुन्छ उनीहरूले सोच्नुपर्ने कुरा चाहिँ के हो भने यो 5 वटा विषयहरू, 5 वटा कुराहरू। पहिलो कुरा चाहिँ के छ? सामूहिक स्तुति आराधनामा निर्देशन, त्यो सामूहिक भन्छ मण्डलीमा भेला भएर अथवा मानिसहरूको बिचमा यो के भन्छ त्यसलाई भनेदेखि पब्लिक वर्सिप भन्छ। पब्लिक वर्सिप भन्दा चर्चको वर्सिप पनि हुन्छ अथवा पब्लिक भने मानिसहरूको अगाडि पनि हुन्छ। यहुदीहरू कस्ता थिए भने मानिसहरूको अगाडि चाहिँ ढोगी थिए, भित्र मनमा होइन, बाहिर चाहिँ उनीहरू आफू आत्मिकी भएको देखाउने। अब कचोटि तपाईँ र म पनि यो आउन नसक्ने होइन, तर हामीले निखुर के भन्छ त्यसलाई ओरिजिनल हुन सिक्नुपर्छ। भित्र जे हो बाहिर त्यही, केही नक्कल पार्ने छोड दिनुपर्छ, होइन? किनभने तपाईँ र मैले त्यति जानिसकेका छ कि नकलको केही काम छैन। पहिलो कुरो, दोस्रो कुरो, मण्डलीका अगुवाहरूको लागि योग्यताहरू चाहिँ के हुन्छन् त, को चाहिँ अगुवा योग्य छ भनेर पनि त्यो क्लियर तिमोथीलाई दिएको कुरा छ, जो हामीले सिक्न सक्छौँ पहिलो तिमोथी एकको के अरे पहिलो तिमोथीको 3 अध्यायमा। अनि यो आराधना सम्बन्धी कुरा चाहिँ 2 अध्यायमा। त्यसपछि तेस्रो पोइन्टमा चाहिँ यहाँ के छ भने झुटा शिक्षा दिनेहरू, होइन, झुटा र त्रुटिहरूको विरोध गर्ने, सत्यको पक्षमा खडा रहने। अब यो झुटा कसलाई भनिन्छ भन्ने कुराको सम्बन्धमा यो पहिलो के अरे भन्छ पहिलो तिमोथी 4 अध्यायमा यसको बारेमा धेरै कुराहरू छन्। अनि वास्तवमा यो झुटा शिक्षाको सम्बन्धमा चाहिँ मण्डलीमा समस्या चाहिँ पहिलाकै चर्चमा, होइन, जस्तो पावलको समय अथवा युहन्नाले पनि पटक पटक ठाउँ ठाउँमा त्यसको बारेमा लेखेका छन्, पत्रुसले पनि लेखेका छन्, उतिखेरै निस्किया थियो। अनि झुटा शिक्षा चाहिँ वास्तवमा अब जस्तो कहिलेकाहीँ बाइबल कलेज पढ्नेहरूले चाहिँ के पढ्छ भने झुटा शिक्षाको चाहिँ छुट्टै सम्प्रदाय, होइन, झुटा झुटा शिक्षाको चर्च त्यो चाहिँ त्यो त्यो चर्चलाई हामी जस्तो नेपालमा चाहिँ एउटा चर्च अफ क्राइस्ट भन्ने पनि झुटा शिक्षा हुन्छ, अर्को चाहिँ मर्मन्स अनि जेहोभाज विटनेस अनि अर्को के छ अहिले त के अरे के सङ्गति के भन्ने पनि छ, सात सङ्घ के थुप्रै छ। र अहिले अनि अहिले त के छ भनेदेखि झ्वाट्ट हेर्दाखेरि तपाईँले बाइबल राम्रोसँग बुझ्नु भएको छ र चेला भनेको चाहिँ के हो, मण्डली क्रिस्चियन भनेको को हो, उसले कस्तो जीवन जिउँछ भने जान्ने बित्तिकै हामीले राम्रो भनेकै चर्चहरूको मान्छेहरूको कामहरू झुट्टा देखिरहेछ क्या अहिले। यो कुरो अर्को विषय छ, होइन, कति त्यसको बारेमा हामी अहिले नजाउँ, त्यो हामीले दोस्रो अध्यायमा सिक्नेछौँ। 4 पद के अरे 4 अध्यायमा दोस के अरे यसपछिको दोस्रो खण्डमा भनौँ न, पहिलो खण्डको आज केही समय पहिलो खण्ड पनि लाग्नेवाला छ, तर तपाईँलाई म यो अस्ति पनि भनिसकेँ के अरे चारौँ पोइन्टमा चाहिँ समस्या र विवादको सामना गर्नु, कसरी सामना गर्ने, मण्डलीमा समस्या हुन्छै हुन्छ, कसरी सामना गर्ने, अगुवाहरूको बिचमा समस्या हुन्छ, कोही विश्वासीहरूले समस्या दिन्छ, त्यो क्रिस्चियन तरिका चाहिँ के हो समाधान गर्ने, मान्छेको बिचमा कहिलेकाहीँ कोही कोही कुरामा चित्त नबुझ्ला अथवा विचारहरू फरक आउला अथवा सिद्धान्तहरू नबुझ्ला, त्यो धेरै जस्तो चाहिँ के हुन्छ भनेदेखि मिसअन्डरस्ट्यान्डिङ भन्ने एउटा शब्द छ, अर्को मिसइन्फर्मेसन भन्ने अर्को शब्द छ। अब यो सबै कुरामा मण्डलीको लागि सबभन्दा स्वास्थ्य कुरा चाहिँ बसेर प्रेममा सत्य बोल्ने भन्ने एपिसी चारमा छ, बसेर त्यो सबै कुरा क्लियर छलफल गरेर कुनै इन्टेन्सन खराबी नलिकन गऱ्यो भने वचनलाई अगाडि राखेर एकअर्कालाई बुझाएर हामी मिलापमा आउनु सक्छ। तर जब मान्छेले आफ्नो स्वार्थ पाउँदैन त्यसपछि त्यो बस्ने कुरै नगरेर झगडा निकाल्नु, त्यो त परमेश्वरको अगाडि राम्रो कुरा चाहिँ होइन। त्यो कुरालाई पनि हामीले गलत भन्न सकिरहेको छैनौँ अहिले, त्यसको मतलब के होला भनेर हामीले आफैलाई जाँच्नु पर्ने हुन्छ। जसले जे भनेपछि त्यो सुन्दै हिँड्ने, कतिजना मान्छेहरूले चाहिँ के गर्छ भनेदेखि समस्यालाई कसैको बारेमा केही कुरो थाहा पाएपछि जतिसक्यो बढी मान्छेहरूलाई फिँजाएर उसको विरुद्धमा, अझ मण्डलीकै मान्छे हो, अनि मण्डलीकै मान्छे के हुन्छ, मण्डलीको कोही अर्को मान्छे अथवा विशेष गरी अगुवाहरूको बारेमा कुरा सुनेपछि उनीहरू चर्चा छोड्ने अथवा उनीहरू अर्कै चर्च सुरु गर्ने अथवा उनीहरूमा अर्कै खालको स्पिरिट आउने। यो सबै कुरामा के भयो भने त्यो हल्ला फिजाउने पनि ख्रिस्ट विरोधी नै हो। म तपाईँलाई यो क्लियर भनिदिन्छु, गलत हल्ला फिजाउने कोही मान्छेको बारेमा, किनभने कुनै पनि मान्छेको समस्या छ भने कुनै पनि मान्छेको कर्तव्य भनेको चाहिँ प्रार्थना गर्नु र त्यही मान्छेसँग गएर कुरा गर्नु। अब यो कुरो त शिक्षै नदिया भएर सायद हाम्रो मण्डलीलाई थाहा छैन, त्यसै तपाईँ थाहा पाउनुपर्छ। कुनै पनि अर्काको कुरा होइन, उनीहरूको यति ठुलो व्यभिचारको कुरा होस्, तपाईँ र मैले त्यसको बारेमा अर्को तेस्रो मान्छेसँग भन्नु चाहिँ गलत हो। तपाईँलाई कन्सर्न छ भने त्यही मान्छेसँग बसेर त्यो क्लियरिफाई गर्नुहोस्, हो कि होइन, हो भन्ने प्रमाण देख्नु हो भने त्यसको बाइबलमा प्रोसेस छ, कसरी त्यसलाई क्लिन गर्ने, के डिसिप्लिन गर्ने, के सबै छ। त्यसैले हामीले यो बाइबलीय कुरा नगरेको कारण चाहिँ हामीमा सायद अगुवाहरू तालिम प्राप्त अथवा एउटा असल मेच्योर ये तिमोथीलाई शिक्षा दिएको जस्तो नभएर हो कि होइन। त्यही कारण यो आवश्यकता छ समस्या समाधान। अर्को गर्व धन वर्ग भनेको चाहिँ अब जातित्व भन्नु होइन, यहाँ रेसिजम भन्छ अङ्ग्रेजी अमेरिकामा। अब नेपालको अथवा अरू मान्छेहरूको सोचको रेसिजम र अमेरिकाको रेसिजममा धेरै फरक छ। अनि यहाँ अब नेपालमा नि अहिले छ नि कतिजना मान्छेहरूको बारेमा भाषण के भन्छ यो फेसबुकमा पोस्ट गरेर हुन्छ, अनि धेरै जस्तो को एकजना मान्छे नाच्छ अनि अर्को पत्रकारले के गर्छ भने हाम्रो नेपाली सङ्घमा होइन कि इन्डियाको सङ्घमा नाच्यो, गीतमा नाच्यो, उहाँको कल्चरलाई गर्यो भनेर दोष लगाउँछ। म त्यस्तो मान्छेलाई चाहिँ मान्छे गन्दिनँ क्या, चाहे त्यो पत्रकारै होस् होइन, किनभने अर्क त्यो नचाहेको कोही समस्या नबाटो समस्या खोजेर त्यसको बारेमा कुरा गर्ने मान्छेले के गर्छ भने त्यही मान्छे गलत छ भने थाहा पाउँछ होइन। अब जब कोही मान्छे सही छ भने के गर्छ, उसले सही कुरा मात्रै उठाउँछ र त्यसलाई सही प्रकारले उठाउँछ। तर तपाईँ र म जो ख्रिस्टमा विश्वास गर्ने हुन्छौँ, हामीमा त जरुर रूपमा सत्यता त हुनुपर्छ नि, सत्यता, प्रेम, नम्रता, सहनशीलता होइन, कोमल हृदय, येशु प्रभुको स्वभाव त्यस्तो थियो भनेर। अनि धन, कोही मान्छे धनी गरिब यसको आधारमा कसैप्रति व्यवहार गर्ने कुरामा होइन, मान्छेले आफैलाई सोच्ने कुरामा, जब कोही मान्छेले एउटा मेसेज आज कुन चाहिँले मेसेन्जरमा कहिले काहीँ मेरो ओएमको साथीहरूले धेरै मेसेजहरू पठाइरहेको हुन्छ, एउटाले के पठाइरहेको थियो भने कुनै मान्छेले आफ्नो प्रचारमा आफूलाई हिरो सम्झिन्छ भने त्यो पनि गलत हो होइन, किन हामी हाम्रो प्रचार भनेको त हाम्रो त हुँदै होइन नि त, प्रचार त परमेश्वरको वचन हो नि त, थरथर कामेर गर्नुपर्ने हुन्छ, कुनै पनि अधिकार छैन त्यहाँ मेरो होइन। मैले केही कुरा तपाईँलाई भन्छु त्यो परमेश्वरको वचन हो, कोही मान्छेले सुन्ने हो भने त्यो परमेश्वरको वचन हो, मेरो वचन सुन्नु हुँदैन, तर मैले परमेश्वरको वचन गर्दैछु भने तपाईँले ख्याल ख्याल गर्नु तपाईँ दण्ड हुन्छ नि त। हामीले सही कुरो सही प्रकारले सोच्न सुरु गर्नुपर्छ क्या, दिमाग कहाँनिर लगाउने, कहाँ सिरियस हुने। अब यो चाहिँ केटकेटदेखि नै सिक्नुपर्ने कुरा, कतिचोटि हामी ठुलो भएर नि सिकेका छैन तर आज सिक्ने दिन हो। त्यसैले वर्ग भनेको चाहिँ मान्छेको भेदभाव होइन, जाति वर्ग यस्तोमा, धन भनेको मान्छेको धन सम्पत्ति अथवा कोही पढेको होइन, छ नि त्यो चल, कोही नेता छ भने चाहिँ गएर नमस्ते गर्ने, अमेरिकामा छैन, अमेरिकामा राष्ट्रपति नै बाटोमा हिँड्दा छन् कसैलाई मतलब हुँदैन, अनि पहिलो नामले बोलाउन मिल्छ। यहाँ डक्टरलाई डक्टर भन्नु पर्दैन, इन्जिनियरलाई कुनै अफिसको डाइरेक्टरलाई डाइरेक्टर भन्नु पर्दैन, यहाँ त सिधै फर्स्ट पहिलो नामले बोलाउन मिल्छ, अझ पास्टरले पनि पहिल्यै नामले बोलाइदिन्छ, के मतलबै छैन, गुरु बा भनेर यसरी ढोक्नु पर्दैन, किनभने यहाँ कसैलाई मान्छेलाई त्यो उचाल्ने प्रकारको, किनभने अलिअलि त्यो क्रिस्चियनको स्वभाव हो। हुन त क्रिस्चियनले कसैलाई नमान्ने भन्ने कुरा त होइन, तर त्यो व्रत मान्ने खोज्ने चाहिँ ढोगी हो क्या। सो ज्ञानमा के अरे त्यसको मुद्दामा अथवा ती समस्याहरूमा त्यो चाहिँ पहिलो तिमोथी 6 अध्यायमा हामी सिक्नेछौँ। त्यसैले मानिसले बाइबलको वचन न्याय गर्ने र जाँच्ने होइन, बाइबलले मानिसको न्याय र जाँच गरिनुपर्छ। यो एकदम महत्त्वपूर्ण कुरा छ होइन। अनि तपाईँलाई मैले सायद 2 कोरिन्थी 5:13 हो कि कतिमा हामीले आफैलाई जाँच्नुपर्छ भन्ने पद एउटा मैले भनेको थिएँ। त्यस जहिले पनि आफूलाई जाँच्ने भनेको चाहिँ परमेश्वरको वचनले जाँच्ने हो। हामी कुन प्रकारको क्रिस्चियन छौँ अथवा कस्तो मण्डलीमा सेवा गर्छौँ, हाम्रो मण्डली कस्तो छ भन्ने कुरा चाहिँ त्यो मण्डलीमा ख्रिस्टलाई कसरी उचालिन्छ। कतिजना मान्छेहरूको विचारमा चाहिँ ख्रिस्टियानिटीलाई र बाइबलीय शिक्षालाई अलिकति सबै कुरा इन्क्लुड गर्ने क्या। आजकल अमेरिकामा त्यस्तो इन्क्लुड गर्ने चर्चहरू सुकिसक्यो, क्रिस्चियन होइन तिनीहरू होइन। एउटा उदाहरण तपाईँलाई म दिन्छु, हिजो अस्ति मात्रै एउटा समाचार, हिजो मात्रै मैले सुनेको थिएँ, पढेको थिएँ। हुन त उनीहरूको हामीलाई केही संसर्ग छैन, एउटा क्याथलिकको कुरा। अहिलेको पोप चाहिँ, अहिलेको पोप फ्रान्सिस चाहिँ एकदम लिब्रल, कामै नलाग्ने होइन। र उसले के भनेको थियो भने के अरे क्याथलिक पृष्ठहरूले पनि यो समलिङ्गीयहरूको विवाहलाई दिनुपर्ने, कोही माग्न आयो भने त्यस्तो नियम बनाएको थियो। त्यसपछि अफ्रिकाको बिसप र कार्डिनलहरू मिलेर, अफ्रिकामा सबभन्दा बढी क्याथलिक चर्च छ, उनीहरूले त्यसलाई विरोध गरे, हामी समर्थन गर्दैनौँ, भनाइको मतलब अब हामी आफ्नै बाटो पनि जान सक्छौँ भनिदिएपछि के गरे, तिनीहरूले फिर्ता लियो। बुझ्नुहुन्छ कति ठुलो शक्ति रहेछ अफ्रिकाको। अब यहाँ अमेरिकामा एउटा प्रेस्बिटेरियन चर्च अफ युएसए भन्ने छ, यहाँ अमेरिकामा प्रेस्बिटेरियन चर्च अफ युएसए त यस्तो लिबरल छ कि त्यहाँ सबै कुरा हुन्छ, त्यहाँ ख्रिस्ट नभएको जस्तै हो। तर अफ्रिकामा त्यो खालको चर्च अफ्रिकामा के छ, एकदम पक्का परमेश्वरको वचनमा छ होइन। अब मैले यो कुरा किन दोहोऱ्याइरहेको छु, तपाईँ र मेरो विचार कहिल्यै पनि परमेश्वरको वचनलाई धमिल्याउने, वाटर डाउन भन्छ, भनाइको मतलब चाहिँ जे पनि ठिक छ भन्नेतिर होइन कि वास्तवमा त्यो वचनले के भन्छ त्यतातिर बुझ्ने कोसिस गर्नुपर्छ। किनभने हामीले मान्नुपर्ने चाहिँ परमेश्वरको आज्ञा हो क्या, संसारको होइन। धमिल्याउने भने चाहिँ संसारतिर गयो क्या, संसारतिर मिल्यो क्या। परमेश्वरतिर मिल्दाखेरि के हुन्छ, उहाँको इच्छा के छ त्यो गर्नु पऱ्यो नि, उहाँले भनेको आशय के हो बुझ्नु पऱ्यो नि। अनि कतिचोटि त मान्छेले बाइबलमै नभए नियम पनि बनाउँछन्, त्यो पनि एउटा अर्को पक्ष छ। तर त्योभन्दा बढी चाहिँ मान्छे लिबरल भएर गएका छन् अमेरिकाको चर्चको अहिलेको के अरे कुरा चाहिँ यो हो, एकदम लिबरल भएर काम नलाग्ने किसिमको भएको छ। एनिवे, त्यस कारणले बाइबलको कुरा, अब आजको विषयमा हामी जानेछौँ। आजको विषय मैले तपाईँलाई अघि के भनेको थिएँ, आजको विषय चाहिँ पहिलो भागमा होइन, भाग एकमा परमेश्वरको अनुग्रहको सम्बन्धमा, जुन अस्तिको चोटि हामीले अनुग्रहको सम्बन्धमा पुरै एउटा क्लास नै गरिसकेका छौँ। तपाईँले योभन्दा पहिलाको कुरा रिफर गर्न सक्नुहुन्छ, पावलले 1 अध्यायमा अनुग्रहको बारेमा भनेका छन्, त्यो पहिलो अनुग्रह। त्यस सम्बन्धी कुरामा हामीले पहिलो चाहिँ विश्वासको रक्षा, गार्ड द फेथ, यो विश्वासलाई रक्षा गर्ने काम चाहिँ केले, परमेश्वरको अनुग्रहले। वास्तवमा तपाईँलाई मैले आज पहिलो तिमोथी 1:1-7 पदसम्म गर्नुपर्ने, यी 1-7 पदसम्म तपाईँलाई यति कतिवटा विषय छ, 5 पोइन्टहरू छन्, यति पोइन्टमा हामीले छलफल गर्नुपर्ने अनुग्रहको कुरामा होइन। पहिलो चाहिँ पावलले आफ्नो अख्तियार र बुबाको स्नेहलाई जोड दिन्छन्, भनेको चाहिँ उनी एउटा आत्मिकी बाबु भएर पहिलो पदमा चाहिँ उनले आफूलाई व्याख्या गर्छन्, एउटा बाबुको माया देखाउँछन्, त्यहाँ उनको आफ्नो योग्यता देखाउँछन् होइन। उनले जुन खालको त्यो स्पिरिटमा त्यो वचन लेखेका छन् तिमोथीलाई, त्यो उनको प्रेम वास्ता, उनको त्यो स्नेह त्यहाँ देखिन्छ, त्यो कुरो एउटा देखिन्छ भनेदेखि। अर्को कुरो उनले एक पदको सुरुमै के लेख्छन्, उनको आफ्नो अख्तियार भने अधिकार कहाँबाट आयो। त्यसैले कतिचोटि यो अख्तियारको सम्बन्धमा वास्तवमा मण्डलीको शिक्षामा धेरै कमजोरी छ, अधिकार। अनि त्यो अधिकारको दुइटै पक्ष कमजोर छ, एउटा चाहिँ जो मान्छे चाहिँ अगुवाहरू छन् उनीहरू विश्वासीहरूको माथि शासन गर्नको लागि अधिकार होइन, उनीहरू परमेश्वरको वचन घोषणा गर्न र त्यो विषयमा मान्छेलाई सम्झाउन र सही दिशातिर डोर्याउनु त्यसको लागि अधिकार छ। उनीहरूले परमेश्वरको वचन जुन प्रकारले भन्छन् त्यो कुरामा विश्वासीहरूले त्यो सुन्नुपर्छ र गर्नुपर्छ। यो मान्छेले भनेको भनेर नसुन्ने होइन। जब कोही मान्छेहरू त्यो सुन्नै छोडेर त्यो मान्छेप्रति नै अर्कै एटिच्युड गर्छ, त्यो दण्डको भागीदार हुने खालको एटिच्युड हो, होइन? त्यसले त्यो कुरो गलत हो, हामीले थाहा पाउनु पर्यो। चाहे जोसुकै हो, सबै मान्छे हामीलाई मनपर्ने प्रकारले बोल्दैनन्, सबै कुरा हुन्छ, तर हामीले परमेश्वरमा आदर गर्न सिक्नुपर्छ। त्यसैले यो पहिलो पोइन्ट छ। दोस्रो, सायद आज यो पोइन्टमा हामी विशेष गरी यही पोइन्ट हेर्छौँ। दोस्रो पोइन्ट, तिमोथीका दुई मुख्य कर्तव्यहरू अलिकति छुन्छौँ आज यसमा। तेस्रो पोइन्ट चाहिँ विवादलाई बढावा दिने शिक्षा के चाहिँ छ त? मण्डलीमा कस्तो खालको शिक्षा आउँछ अथवा क्रियाकलाप आउँछ जसले चाहिँ विवादलाई बढाउँछ, मान्छेहरूलाई विभाजनमा लान्छ? त्यो कुरा यहाँ सिक्छौँ हामी, होइन? खालि त्यो 1 देखि 7 सम्मको पदको कुरा छ। झुट्टा शिक्षाको फल चाहिँ के हुन्छ त? झुट्टी शिक्षाको पनि फल हुन्छ, होइन? सत्यको फल के हुन्छ? त्यो कुरा पनि हामी यसमा हेर्नेछौँ। अहिले हामी पहिलो तिमोथी 1:1-7 पढ्नेछौँ। हाम्रा उद्धारकर्ता परमेश्वर र हाम्रो आशा ख्रिस्ट येसुको आज्ञा अनुसार, हाम्रो आशा ख्रिस्ट येसुको आज्ञा अनुसार येसुको प्रेरित पावलबाट, यही पदमा हामीले अघि भनेका धेरै कुराहरू तपाईँले देख्नुहुन्छ। त्यसपछि 2 पदमा विश्वासमा मेरो साँचो बालक तिमोथीलाई परमेश्वर पिता र हाम्रो प्रभु येसु ख्रिस्ट येसुबाट अनुग्रह कृपा र शान्ति मिलोस्। 3 पदमा म मेकेडोनिया जाँदा तिमीलाई आग्रह गरे चाहिँ तिमी एफिससमै, एफिसीमै हुनुपर्ने, एफिससमै बस। मैले ए यो के भन्छ, कुनै कुनै अनुवादमा एफिसस लेखेको छ, कहीँ एफिसी लेखेको छ, होइन? र झुट्टा शिक्षा, यो त बाइबलको पद मैले त्यहाँ टाँसे हो, झुट्टा शिक्षा सिकाउने मानिसहरूलाई त्यसो नगर्नु भने कडा आज्ञा देऊ। यो 3 पदमा त्यो छ। 4 पदमा तिनीहरू अनुमानका कुराहरू मात्र बढाउने दन्त्य कथाहरू र नटुङ्गिने वंशावलीतिर नलागुन्, बरु विश्वासमा रहेको ईश्वरीय तालिमतिर लागुन्। 6 पदमा अब चोखो हृदय, असल विवेक, निष्कपट विश्वास, बाटोको प्रेम नै यस आज्ञाको उद्देश्य हो। यो सबभन्दा महत्त्वपूर्ण पद तपाईँले यहाँ देख्नुहुन्छ। अनि त्यो चाहिँ 5 पदको कुरा छ। 5 पद मैले पढ्नु पर्ने, 6 पद पनि यहीँनिर छ, तर तपाईँलाई म 6 पद अर्को पढिदिन्छु। 6 पद चाहिँ कुनै कुनै मानिसहरू यी सबबाट बरालिएर फोस्रा तर्कहरूमा अल्मलिएका छन्। उनीहरूमा यो के अरे शुद्ध हृदय, असल विवेक र निष्कपट विश्वासको सट्टा चाहिँ फोस्रा तर्कहरूतिर लाग्छन्। त्यसैले मान्छेले ध्यान दिनुपर्ने चाहिँ आफ्नो हृदय निष्कपट छ कि छैन त्यतातिर हो, तर उनीहरू फोस्रा कुराहरूमा लागेका हुन्छन् भनेर हामी यहाँ देख्दछौँ। अनि 7 पद हामी पढ्नेछौँ। 7 पदमा तिनीहरू व्यवस्थाका शिक्षक हुने इच्छा गर्छन्, तर आफैले बोलेका कुरा अथवा आफूले किटान गरेर भनेका कुरा तिनीहरू आफै बुझ्दैनन्। यो पनि विश्वासीहरू अथवा अगुवा भएकाहरूको बिचको समस्या भनेर हामी बुझ्न सक्छौँ। त्यसैले हामीले यो 7 पद हेरे पनि, तपाईँलाई मैले यो सबै कुरा सिद्धाउनु सायद अर्को हप्ता लाग्छ। म छोट्याउने पक्षमा पनि विचार गर्दै थिएँ, तर मैले यसो सोचेँ मैले नछोट्याउँ भनेर मैले विचार गरिरहेको छु। त्यस कारणले हामी अगाडि बढ्नेछौँ। येशु ख्रिस्टको मण्डली एक आत्मिक परिवार हो। पहिलो कुरा, यो कुरामा हामी क्लियर हुनु पर्यो। ख्रिस्टको मण्डली भनेको चाहिँ एउटा आत्मिक परिवार हो। अब आत्मिक परिवार भन्ने बित्तिकै त्यो खालि एउटा शब्दमा, कतिचोटि कविता लेख्दाखेरि शब्द मजाले कोरिन्छ नि, होइन? त्यस्तै अनुसार कविता अनुसारको मान्छे त प्रायः कम हुन्छ नि। कोही कोही हुन्छन् कविहरू एकदम भावुक हुन्छन्। कुनै पनि परिवार जस्तै यो आत्मिकी परिवार जो ख्रिस्ट येशूको मण्डली हो, त्यसमा पनि बाबु हुन्छ, बुबा आमा भाइ भाइ बहिनीहरू छोराछोरीहरू गरी बन्दछन् त्यो। अब यो कुरो मान्छेलाई स्वीकार गर्न अलिकति सजिलो छैन, किनभने छोरछोरी चाहिँ कसलाई हुन इच्छा छ र, होइन? एकैचोटि भाइ पनि होइन, बराबरी, त्यही भएर चर्च फुट्छ नि, होइन? त्यही भएर कहिले पनि अगुवाको कुरा, अगुवाले पनि मेच्योर हुनु पऱ्यो, नम्र हुनु पऱ्यो, परमेश्वरको महिमा खोज्नु पऱ्यो, तर विश्वासीहरूले पनि छोराछोरीले पनि छोराछोरीको भूमिकामा बस्नु पऱ्यो हो, बाइबल अनुसार जानु पऱ्यो। यो कुरा एकदम महत्त्वपूर्ण छ, यो बाइबलमा चाहिँ छ है। मान्छेहरूले संसारको तरिकाले बदलिँदै गए पनि अहिलेको संसार चाहिँ पहिलाको भन्दा बदलेको हो नि त, किन छोराछोरीले बाबामा कुरा पनि सुन्दैन नि त अहिले। त्यही कारण तपाईँ र म जो ख्रिसमा छौँ, हाम्रो नानीहरूलाई हुर्काउने काममा पनि हामीले धेरै बुद्धि पुर्याउनु पर्छ। अहिलेदेखि नै तपाईँले उनीहरूको जीवनमा असल कुरा र विशेष गरिकन तपाईँको आफ्नो सम्बन्धमा तपाईँलाई भरोसा उसले गरोस्, किनभने तपाईँ चाहिँ सत्य बोल्ने मान्छे हो अनि काम लाग्छ। यो परिवारको कुरा, छोरछोरी हुर्काउने कुरा पनि तपाईँलाई मैले छुट्टै भनिहालेँ। पावल प्रारम्भिक मण्डली, सुरुका मण्डलीमा एक पिता जस्तै थिए, वास्तवमा उनले पिताकै भूमिका निभाएको छ। उनले यस्ता खालका पिता कि अरू सबैको लागि आफ्नो ज्यान अर्पेका पिता। अनि पावलको जीवनमा तपाईँले प्रेरितको पुस्तकमा उनको सबै यात्राहरूबाट हेऱ्यौँ भने कस्तो खालको अनुभव गरे उनले तपाईँलाई थाहा हुन्छ। उनी एक अख्तियारवाला, परमेश्वरबाट अधिकार पाएका, होइन? त्यो कुरो एकदम महत्त्वपूर्ण हामीले सम्झनुपर्छ। त्यो एक रोल मोडेल पनि थिए, उनी एउटा उदाहरण। उनले आफैले के भन्छन्, मेरो देखासिखी गर। अहिले संसारमा कोही मान्छे छ त्यसो भन्न सक्ने? वास्तवमा तपाईँ र ममा त्यस्तो खालको हिम्मत हुनु सक्नुपर्छ, हामीमध्ये कसैले भन्न सकोस्, किनभने परमेश्वरको कारणले हो नि त, पावल आफ्नो कारणले होइन नि त। एउटा उदाहरण हुन्, धेरै सहरहरूमा पावलले चर्च स्थापना गरे अनि उनी त्यो चर्चहरूको स्थापनाकर्ता थिए, होइन? तिनीहरूको लागि एउटा बाबुको भूमिका निभाएका थिए। उनको बर्णबास, प्रेरित पत्रुस जस्ता स्नेही दाजुभाइहरू थिए। दाजुभाइको रूपमा सबै अरू के भन्छ, प्रेरितहरू, जेरुसलेमका अरू भाइहरू उसको दाजुभाइको सम्मानमा थिए, उनीहरूलाई त्यही आदरमा उनले गर्थे। अनि तिनका जवान छोरा जस्तै तिमोथी थिए, अनि तिमोथीलाई उनले अति नै प्रेम गर्थे। तपाईँले हेर्नुहोस् कसरी फिलिपीमा पनि, फिलिपीमा धेरै लेखाएको छ त्यसको बारेमा पनि, अनि अरू पत्रहरूमा पनि लेखाएको छ पाउलले तिमोथीलाई कसरी उनले व्यवहार गर्थे भनेर, कति माया गर्थे। आत्मिकी बाबुले आफ्नो प्रिय आत्मिक छोरालाई लेखेको यो पत्र अध्ययन गर्दै गर्दा हामीले आफैलाई पनि यस्तो प्रश्न गर्नुपर्ने हुन्छ, मेरो विश्वास, विश्वासीको परिवार, मेरो परिवार अथवा मेरो मण्डली परिवारमा, मेरो परिवार हो आत्मिकी परिवारमा, मेरो स्थान के हो? त्यो एकदम जरुरी छ। हामीले त्यो स्थानको लागि लड्नु पर्दैन, त्यो स्थान बनाउनु खोज्नु पर्दैन, परमेश्वरले दिनुहुन्छ। मेरो आत्मिक बुवा आमा चाहिँ को हुन् अथवा हामी को प्रति जवाबदेही छौँ? कुनै न कुनै एकजना मान्छेलाई भरोसा गर्नुपर्ने हुन्छ। होला तपाईँले त्यस्तो खालको अगुवा कहिले पाउनुहुन्न, जहिले पनि तपाईँले भरोसा गर्न सक्नु, तर कमसेकम मेरो त कतिजनालाई म भरोसा गर्थेँ पहिलेदेखि, होइन? धेरैजना मान्छेहरू मेरो जीवनमा मलाई बाटो देखाउने काम गरेका छन्। अनि यहाँ क्यालिफोर्निया आएपछि पनि मैले धेरै त्यस्ताहरू छन् जो मेरो मेन्टोरको रूपमा हामी प्रार्थना गर्छौँ, कुरा गर्छौँ, मलाई धेरै उत्साह मिल्छ, होइन? उनीहरूलाई म सबै कुरा भन्न सक्छु अनि त्यो जरुरी छ। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ हाम्रो आत्मिकी छोराछोरीहरू छन् कि छैन। छोराछोरी त आफैबाट विश्वासमा डोर्याउनु पऱ्यो नि। दिस इज एनदर साइन अर एनदर टास्क फर अस, सो एभ्री वान, होइन? त्यसैले मण्डलीमा एउटा पास्टरको लागि मण्डली विश्वासी आउने, अरू मान्छेले वास्तै नगर्ने, होइन? जस्तो तपाईँको मेरो लागि यहाँनिर यो बाइबल स्टडी राखिएको छ, हाम्रो चर्च टिम भनेर भनेकाहरू कमसेकम सबैजना आउनु पऱ्यो, मेरो भनाइ यो हो। नआउनुको मतलब के हो? केही न केही समस्या हो नि, एउटा समस्या के हो? समझको समस्या हो, बुझाइ। यो परमेश्वरको सेवा र परमेश्वरको बोलावट र ख्रिस्टको मण्डलीको एउटा भूमिकामा हामी कसरी सेवा गर्ने, यो नबुझ्दाखेरि के हुन्छ मान्छेहरू, अनि उनीहरूको प्रतिक्रिया छुट्टै प्रकारले हुन्छ। उनीहरूलाई त बाइबलको कुरा त गहिरो थाहा हुनु त, अझ बुझ्नु पऱ्यो नि त, सिक्नु पऱ्यो नि त सँगसँगै, होइन? त्यस कारण यो कुरा हो, यो कुरा हो, हाम्रो छोराछोरी छन् कि छैन, नयाँ पुस्ताले हाम्रो सेवामा पछि लाग्नु पऱ्यो, हामीले गरेको कामहरूको लागि अर्को उत्पादन, न्यू जेनेरेसन्स अफ लिडर। मेरो अहिलेको यतिखेर सबभन्दा बढी फोकस र प्रार्थना चाहिँ, चाहना चाहिँ यो हो, म एउटा नयाँ जेनेरेसन्स अफ अगुवाहरू तयार गर्न चाहन्छु। मेरो एउटा पोइन्ट के हुन्छ भने नि, नेपालको परिप्रेक्ष्यमा जब कसै मान्छेलाई केही गर्न थाल्यो भने यसले सबैको पछि, आफ्नो पछि लान लायो भन्छ, अथवा त्यो मान्छेहरूलाई भन्छ तँ फलानाको भन्छ, त्यो पनि शैतानको काम हो। बुझ्नुहुन्छ? तपाईँ शैतानको सेवा गर्नुहुन्छ कि परमेश्वरको? तपाईँको मुखमा अथवा दिमागमा एउटा पनि कुरा त्यस्तो आउँछ कुनै मान्छेको बारेमा, यो फलानुको ग्रुप गलत हो, तपाईँ र ममा त्यस्तो सोच हुनुहुँदैन, किन हामी भस्म गर्ने अग्नि परमेश्वर, सर्वशक्तिमान परमेश्वरको सेवा गर्ने मान्छेहरू हौँ। तपाईँ र मेरो सबै कुरा परमेश्वरको हातमा छ, सुरक्षित, कसैले केही गर्न सक्दैन। त्यही कारण यो सेवा जो छ तपाईँ र मेरो नि, यो परमेश्वरबाट, स्वर्गबाट आएको सेवा हो, हामी अनन्तसम्म परमेश्वरसँग छौँ, यो कुरा कहिले पनि नघटाउनुहोस्। त्यस कारणले मान्छेहरूलाई, तपाईँ जस्तो हुनुहुन्छ, तपाईँ राम्रो हुँदै जानुहुन्छ, तपाईँको पछि पनि मान्छेलाई तयार गर्दै जानु पऱ्यो, उनीहरूलाई रेखदेखमा हुर्काउनु पऱ्यो, होइन? अनि नयाँ पुस्ताको ले हाम्रो सेवामा पछि लागोस् र विश्वासको काममा निरन्तरता दिन सकोस् भनेर हामीले सिकाएका र रेखदेख गरेका युवाहरू को को हुन्, त्यस्ता मान्छेहरू छन् कि छैनन्, त्यो पनि हेर्न जरुरी छ। यो पावल र तिमोथीको बिचको जति पनि क्रियाकलापहरू र शिक्षा, यो सबै उनीहरूले गरेका कामहरू छ, त्यहाँबाट नै हामी सबै यस्ता कुराहरू सिक्छौँ जो चाहिँ आज मण्डलीको लागि आवश्यकता छ, किनभने परमेश्वरले उनीहरूलाई एउटा हामीलाई पछ्याउनको लागि, उदाहरणको लागि राख्नुभएको छ। पहिलो तिमोथीको अध्ययन सुरु गर्दै गर्दा हामीलाई ज्ञान हुन्छ कि पावलका आत्मिक छोरा तिमोथीले एफिसीको मण्डलीको अगुवाको रूपमा जिम्मा लिएर काम गरेका थिए। वास्तवमा पावलले नै एफिसीको मण्डलीमा अघि भनेको थियो, मेकेडोनियामा जाँदै गर्दाखेरि चाहिँ सायद तिमोथी पावलसँगै थिए, त्यसपछि एफिसीको मण्डलीमा त पावलले कति वर्ष प्रचार गरेर स्थापना गरेका थिए, त्यहाँ धेरै अगुवाहरूको थियो, तिनीहरू एफिसीको मण्डली त एकदम मेच्योर थियो, धेरै एल्डरहरू पनि भइसकेका थियो, तर त्यहाँ ठुलो समस्या आथ्यो। हामीलाई के थाहा हुन्छ, एफिसस जस्तो जुन प्रेरित पावल आफै परमेश्वरको आत्माद्वारा उहाँको वचन प्रचार गरेको, अनि त्यहाँ पनि समस्या आएको थियो, होइन? हामीले देख्छौँ यो प्रकाशको पुस्तकमा पहिलो मण्डली एफिससको मण्डली नै छ त्यहाँ, होइन? अनि एफिससको मण्डली अलमोस्ट पर्फेक्ट छ, तर एफिससको मण्डलीमा एउटा समस्या छ नि, सबै कुरा भएर पनि उनीहरू पहिलो प्रेम भुलेका छन्। त्यसकारण मान्छे त आदमको स्वभावले गर्दाखेरि जहिले पनि हामीलाई परमेश्वरको अगाडि जाँच्नु र उहाँमा समर्पित भइराख्नु जरुरी छ, यो सबै मान्छेको लागि हो। परमेश्वरको अनुग्रहले मात्रै हामीलाई ठिक बाटोमा लागिराख्छ, लागिरहनलाई सहायता गरेको हुन्छ। त्यसकारणले यो तिमोथीलाई त्यो एफिसीको मण्डली जिम्मा दिएको कुरा हामी पाउँछौँ। पावल पहिलो तिमोथी 1:1 लेख्छन्, पावल हाम्रा मुक्तिदाता परमेश्वर र हाम्रो आशा ख्रिस्ट येसुको आज्ञाद्वारा ख्रिस्ट येसुका प्रेरित हुन्। उनी चाहिँ परमेश्वरद्वारा आज्ञा भएर ख्रिस्ट येसुद्वारा, ख्रिस्ट येसुको निम्ति एउटा प्रेरितको रूपमा एपोस्टल भन्छ, होइन, उनी नियुक्त भएका छन्। त्यस कारण उनको अधिकार परमेश्वरबाट ख्रिस्ट येसुद्वारा आउँछ सिधै। त्यो कारण पावलको कुरा चाहिँ नमान्ने चाहिँ अर्को तरिका छैन, उपाय छैन भन्ने कुरा हामी यहाँबाट क्लियर थाहा हुन्छ। त्यो कुरो पहिलो कुरा हामी थाहा पाउँछौँ। त्यसैले हामीले पनि परमेश्वरको वचन पढ्दाखेरि, आज त पावल हामीसँग बोलिराखेका छैनन् तर उनले लेखेका कुरा छन्, त्यो परमेश्वर लेखेको कुराबाट हामीसँग बोल्नुहुन्छ। आज हामीलाई चाहिने कुरा बाइबलबाट पाउँदछौँ, त्यस कारण यसलाई हामी त्यही प्रकारले लिनुपर्छ। विश्वासमा मेरो साँचो छोरो तिमोथीलाई पिता परमेश्वर र हाम्रो प्रभु येसु, प्रभु ख्रिस्ट येसुबाट अनुग्रह, कृपा र शान्ति, र मेकेडोनिया जाँदा मैले तिनीहरूलाई आग्रह गरे झैँ एफिसीमा बस, ताकि तिनीहरूले कोही मानिसहरूलाई पनि झुटा शिक्षा नसिकाउन् भन्ने आज्ञा दिन सक्छौ। त्यस कारण यहाँनिर त्यहाँ पहिलो यो एउटा पदमा, एक पदमा धेरै कुराहरू हामी यहाँ देख्दछौँ। अनि पहिलो त्योमाथि 1-3 हेर्दाखेरि यी पदहरूमा हामी देख्छौँ एक आत्मिकी पिताले आफ्नो आत्मिकी पुत्रलाई लेखेको पत्र, वास्तवमा त्यस्तो पत्र भए पनि एउटा औपचारिक रूपमा, होइन, यो पावलले लेखेको पत्र औपचारिक छ, त्यसको कुरा हामीले अस्तिको हप्ता पनि गरेको थियौँ। किन लेखियो औपचारिक रूपमा भन्दाखेरि चाहिँ त्यसलाई, यो एउटा अलिकति अचम्म लाग्ने कुरा पनि हो, तर पनि के हुन्छ भने एबिसीको मण्डलीको अवस्थाबारे विचार गर्दा चाहिँ हामीलाई थाहा हुनसक्छ कि पावलको यो पत्र किन औपचारिकता साथ लेखेका थिए। पावलले सुरुमै उनको आफ्नो अधिकार र एउटा बाबुको स्नेह छोरा आत्मिकी छोराप्रति, त्यो कुरो उल्लेख गरेका छन्। त्यसको मतलब के छ भनेदेखि उनी त परमेश्वरबाट लेखिरहेका छन्, त्यसकारणले परमेश्वरका जनहरूलाई लेखिरहेका छन्। यद्यपि उनले यो चिठी चाहिँ आफ्नो आत्मिकी छोरा जसलाई एकदमै प्रेम गर्छन् उनलाई लेखिरहेका छन्। त्यस बेला एफिसीको मण्डलीमाथि गम्भीर आक्रमण भएको थियो, यो पहिलो कुरा हो। अब यो मण्डलीमा गम्भीर आक्रमणको कुरा गर्दा आजको मण्डलीमा गम्भीर आक्रमण छ कि छैन? धेरै छ, सबै मण्डलीमा छ, बेथानी अनुग्रह मण्डलीमा छ। किनभने जहाँ आक्रमण हुँदैन नि त्यहाँ एकता हुन्छ, त्यहाँ एक एक मिलेर एकदम होस्टेमा हैसियत आत्मिकी वृद्धि अर्कै हुन्छ, मानिसहरूको उपस्थिति अर्कै हुन्छ, उनीहरूले गरेको कामहरू अर्कै हुन्छ। त्यसकारणले पावल प्रेरित, पावलले प्रेरित 20 अध्यायमा पहिला नै यस्तो हुने कुरा भनेका थिए। पहिला नै 20 अध्यायमा के भनेको थिए एफिसीको मण्डलीलाई? 20 अध्यायमा पावलले पछि के समस्या आउनेछन् भन्ने कुरा भनेको थिए। पावलले मेलेटसको बन्दरगाहमा एफिससको मण्डलीका एल्डरहरूलाई विदाईको लागि बोलाएका थिए भनी हामी पाउँछौँ त्यो 20 अध्यायमा। तपाईँले 20 अध्याय प्रेरितमा हेर्नु भने मिलाटसको बन्दरगाहमा, किनभने एफिससको मण्डलीको त पास्टर जस्तै उनले प्रचार गरिरहेको थियो नि त प्रेरित, अनि उनले चाहिँ सबै एल्डरहरूलाई अब त म कहिले पनि यहाँ आउँदिनँ भनेर जिम्मा लगाउनलाई त्यतिखेर सल्लाह दिन्छन् उनले, होइन? त्यस कारणले मैले के भन्छु भने नि, यो परमेश्वरको मण्डली चाहिँ कुनै पास्टरको, कुनै अगुवाको, कुनै एकजनाको होइन। तपाईँ र म हरेक व्यक्ति के हुन्छ, हामी जुन मण्डली छौँ त्यो मण्डलीमा हामीले गरेको काम चाहिँ परमेश्वरको लागि भनेर थाहा हुनु पऱ्यो। जसलाई त्यो कुरा थाहा भएको छैन तपाईँले पक्का बुझ्नु भएन, तपाईँलाई आफ्नो बोलावटको थाहा भएन। किन मण्डली कसैको हुँदैन, मण्डली ख्रिस्टको हुन्छ, त्यो त हामीलाई वचनमा पक्का छ। आफ्नो विदाई सन्देशमा उनले ती एफिससका एल्डरहरू जो जम्मा गरेका थिए तिनीहरूलाई भनेका थिए, मलाई थाहा छ म गएपछि क्रूर ब्वाँसोहरू भन्ने शब्द छ त्यहाँ, होइन, क्रूर ब्वाँसोहरू अथवा दुष्ट ब्वाँसोहरू तिमीहरूको माझमा आउने छन् र बगाललाई तितरबितर गर्ने, छेड्ने, दुःख दिने, के भन्छ, घायल बनाउने प्रयास गर्नेछन्। तपाईँ आफ्नै मण्डलीभित्रबाट पनि मानिसहरू उठ्नेछन् र सत्यलाई तोडमोड गर्नेछन् ताकि मसीहहरू अथवा क्रिस्चियनहरू चेलाहरूलाई उनीहरूको आफ्नो पछि लगाउन सकुन्। अब यो यो भनाइ जो छ तपाईँलाई म यसको बारेमा अलिकति भन्न चाहन्छु, त्यो के हो भने यहाँनिर आफ्नो विदाई सन्देशमा उनले ती एल्डरहरूलाई यसो भनेका थिए, मलाई थाहा छ म गएपछि क्रूर ब्वाँसोहरू तिमीहरूको माझमा आउनेछन् र बगाललाई छोड्ने छैनन्। तपाईँ आफ्नै मण्डलीभित्रबाट पनि मानिसहरू उठ्नेछन् र सत्यलाई तोडमोड गर्नेछन्। तपाईँलाई म भन्छु, मण्डलीभित्र चाहिँ के हुन्छ, सत्यलाई तोडमोड गर्ने काम हुन्छ, ग्रुप गर्ने काम हुन्छ, ग्रुपिजम, विभाजन, विद्रोह, यो शैतानको काम हो। तपाईँले अब मैले फेरि पनि भन्छु, सबै मान्छे तपाईँलाई मन नपर्न सक्छ, सबै मान्छे ज्ञानी नहुनसक्छ, मान्छेको स्वभाव फरक हुनसक्छ, तर हामीले जहिले पनि परमेश्वरको इच्छा के छ त्योभन्दा दाहिने बायाँ जानु हुँदैन। त्यसैले चेलाहरूलाई तिनीहरूको आफ्नो पछि लगाउन सकुन्। ती मान्छेहरूले तोडमोड किन गर्छन् भने उनीहरूले आफ्नो पछि लगाउँछन्, आफ्नो ग्रुपमा लगाउँछन्, त्यो भइराख्छ अनि तपाईँले देख्नुहुन्छ। किनभने यो शैतानको काम हो, मान्छेहरूलाई चाहिँ के मनपर्छ भने शक्ति मनपर्छ, म पनि केही हुँ भन्ने, अनि अरू केही नलाग्यो भने पनि कहिलेकाहीँ एउटा टोलको मान्छे मिलेर त्यहाँ छुट्टै सङ्गति सुरु गर्न थाल्छन्। र मण्डलीमा पास्टर अगुवा जो टिम हुन्छ त्यसको अधीनमा सबै मान्छे हुनुपर्छ। त्यसको लागि के हुन्छ, पास्टर अगुवा टिम र त्यो मण्डली के अरे टिम र त्यो सदस्यहरू चाहिँ के हुनुपर्छ, त्यो टिमहरू एक हुनुपर्छ, उनीहरूले मण्डलीका विश्वासीहरूलाई सही बाटोमा डोर्याउनुपर्छ। अनि यो कुरा प्रेरित 20 अध्यायमा हामीले हेऱ्यौँ भने त्यहाँ धेरै कुराहरू पाउँदछौँ। अनि तपाईँलाई म प्रेरित 20 अध्यायको पुरै पढ्ने इच्छा थियो, तर पनि म थुप्रै आज पढ्न चाहन्छु। यो के हो भने 20:17 हामी पढ्नेछौँ। तिनले मेलेटसबाट एफिससमा मानिस पठाएर मण्डलीका एल्डरहरूलाई बोलाइ पठाए। जब तिनीहरू तिनी कहाँ आए, तिनले तिनीहरूलाई भने, एसियामा पाइला टेकेको पहिलो दिनदेखि नै मैले समस्त समय तपाईँहरूको बिचमा कुन किसिमले बिताएँ सो तपाईँहरू जान्नुहुन्छ। अब एफिसी चाहिँ एसियामा पऱ्यो, होइन, अनि यहाँनिर पावलले आफ्नो कुरा भन्दैछ, तपाईँहरूसँग हुँदाखेरि मैले समस्त समय तपाईँलाई सिकाएँ, शिक्षा दिएँ, अनि त्यसपछि यहाँ के छ, यहाँ एल्डरहरूलाई त्यो कुरा भन्दैछन्, पूर्ण नम्रतामा आँसु बगाउँदै यहुदी षड्यन्त्रको परीक्षामा पनि मैले प्रभुको सेवा गरेँ, तपाईँहरूको लाभ हुने कुरा तपाईँहरूको सामुन्ने घोषणा गर्नदेखि र घर घरमा सबैका सामुन्ने तपाईँहरूलाई शिक्षा दिनदेखि म पछि हटिनँ। अनि 20:21 पदमा के छ, 20 अध्यायको प्रेरित, यहुदीहरूलाई र ग्रिकहरूलाई पश्चाताप गरेर परमेश्वरपट्टि फर्कनु र हाम्रो प्रभु येशु ख्रिस्टमाथि विश्वास गर्नु भन्ने कुराको गवाही मैले दिएको छु। अनि 22 र 23मा के छ, अब हेर्नुहोस् म पवित्र आत्मामा बाध्य भएर जेरुसलेमतिर जाँदैछु, त्यहाँ मलाई के कसो आइपर्ने हो सो म केही जान्दिनँ, किनभने जेरुसलेममा चाहिँ यहुदीहरू चाहिँ पावलको विरुद्धमा थिए, त्यहाँ उनी पक्राउ पर्छन् होइन, यति मात्र जान्दछु कि हरेक सहरमा कैद र कष्ट ममाथि परिआउने छ भन्ने पवित्र आत्माले मलाई गवाही दिनुभएको छ। 24 पद, तर म आफ्नो जीवनलाई कुनै मोलको र आफ्नो निम्ति प्रिय ठान्दिनँ। पावलको हृदय देख्नुहुन्छ तपाईँले, यति मात्र चाहन्छु कि परमेश्वरको अनुग्रहको सुसमाचारको गवाही दिनलाई मेरो दौड र प्रभु येशूबाट मिलेको मेरो सेवकाई म पुरा गर्न सकुँ। अनि 25 र 26मा छ, अब हेर्नुहोस् म जान्दछु कि तपाईँहरूमध्ये सबै जसलाई मैले राज्यको प्रचार गर्दै हिँडेँ तपाईँहरूले मेरो मुख फेरि कहिल्यै देख्नुहुने छैन, यसै कारण आजको दिन म तपाईँहरूलाई गवाही दिँदछु कि म कसैको रगतको दोषी हुने छैन। किनभने यहाँनिर पावलको जीवनमा के छ, जे परमेश्वरको सत्यता छ उनी भन्छन्, ताकि मान्छेहरू आफै जिम्मेवारी हुन्, यो कुरा यहाँ एल्डरहरूसँग उनी भन्दैछन्। 27 र 28मा, किनभने परमेश्वरको समस्त अभिप्राय तपाईँहरूलाई बताउन म पछि हटिनँ, तपाईँहरू आफ्ना निम्ति र आफ्नो समस्त बगालको निम्ति सावधान रहनुहोस्, पवित्र आत्माले तपाईँहरूलाई बगालका जिम्मावाल बनाउनु भएको हुनाले उहाँले आफ्नै रगतले किन्नु भएको परमेश्वरको मण्डलीको हेरचाह तपाईँहरू गर्नुहोस्। अब यहाँनिर पावलले एफिससका एल्डरहरूलाई भनेको यो कुरा एकदम महत्त्वपूर्ण तपाईँ देख्नुहुन्छ, पवित्र आत्माले तपाईँहरूलाई बगालका जिम्मावाल बनाउनु भएको हुनाले, त्यसरी कुनै पनि व्यक्ति मण्डलीको एउटा अगुवा हुन्छ, जुनसुकै पदमा होस्, जुनसुकै स्तरको होस्, त्यो केवल पवित्र आत्माद्वारा परमेश्वरले येशु प्रभुले बनाउनु भएर मात्रै हुन्छ, नभए केही हुँदैन। तर त्यो त्यो बनाउनु भएको छ भने त्यो मण्डली चाहिँ आफ्नो रगतले किन्नु भएको परमेश्वरको मण्डली हो, अनि त्यसको हेरचाह सही प्रकारले गर्नु पर्यो। यो कुरा सिरियस कुरा हो, त्यही कुरा तपाईँलाई म भन्न चाहन्छु, यो एकदमै सिरियस कुराहरू हुन्, यो परमेश्वरको सेवा गर्ने कुरा, परमेश्वरको मण्डलीमा हुने कुरा, यो चान्चुने कुरा होइन। त्यसपछि यहाँनिर 29 पदमा के छ, किनभने मलाई थाहा छ कि म गएपछि, अब यो कुरो अघि हामी तिमोथीमा दोहोऱ्याउँदै थियौँ, यही कुराको लागि मैले तपाईँलाई यो पुरै अध्याय पढिराखेको छु। अनि यहाँनिर के छ भने, किनभने मलाई थाहा छ कि म गएपछि डरलाग्दा बुवासाहरू तपाईँका माझमा पस्ने छन्, जसले बगाललाई बाँकी राख्ने छैन। अनि त्यसपछि 30 पदमा के छ, 20 को, तपाईँहरूकै बिचबाट भरमाउने कुरा बोल्ने मानिसहरू उठ्नेछन्, जसले चेलाहरूलाई आफ्नो पछि लैजानेछन्। अब यहाँनिर आज के समस्या तपाईँले देख्नुहुन्छ मण्डलीभित्रैबाट भन्दा यो 30 पदले देखाउँछ। त्यस कारणले यहाँनिर 29 र 30मा पावलले तिमोथीलाई एफिससको मण्डलीको जिम्मा दिनुभन्दा वर्षौँ अघिको शब्दहरू सम्झाएका छन्, ती कुराहरू बोलेका छन् होइन, त हामी त्यहाँनिर देख्दछौँ। त्यस कारणले यो महत्त्वपूर्ण, त्यसैले बाइबल एज अ होल सबै कुरा कनेक्ट गरेको कुरा हामीले बुझ्नुपर्छ। तिमोथी एफिसस एफिसीको मण्डलीको सेवक हुँदासम्म पावलले यस मण्डली सम्बन्धी भविष्यवाणीद्वारा चेतावनी दिएका कति कुराहरू भइसकेको हामी यहाँ देख्दछौँ। झुट्टा शिक्षकहरू मण्डलीभित्रबाट मण्डली बाहिरबाट क्रूर डरलाग्दा बुवासाहरूको आक्रमणको शिकार एफिसीको मण्डली यतिखेर भइसक्यो, त्यसकारण पावलले तिमोथीलाई यो आज्ञाहरू दिँदछन्। अनि एफिसीको मण्डली जो पावलद्वारा प्रचार भएका, यति धेरै एल्डरहरू भएका, त्यहाँ समस्या हुन्छ, त्यसकारण आजको मण्डलीमा समस्या नहुने भन्ने कुरा छैन। तर तपाईँ र मेरो लागि शिक्षा के हो भन्दाखेरि हामी चाहिँ परमेश्वरमा समर्पित हुनुपर्छ, हामीले परमेश्वरको वचन खोज्नुपर्छ, हामी एकअर्कामा परमेश्वरको प्रेममा, नम्रतामा, सहनशीलतामा, क्षमाशीलतामा एक हुनुपर्छ। त्यसैले तिमोथीलाई मात्र होइन एबिसीको मण्डली र सबै मण्डलीहरूलाई पनि पत्रहरू लेख्दा पावलले आफ्नो प्रेरितीय अधिकारलाई जोड दिएका छन् कि छन् कि किनभने तिमोथीले यस्तो सङ्कष्ट सामना गर्नु पर्यो जुन केवल प्रेरितको अधिकारले मात्र सुल्झाउन सक्थ्यो। अनि तिमोथीले मात्रै केही गर्ने हो भने किनभने मान्छेले सुन्दैन नि, तर पावलको अधिकारबाट यो आयो, जो पावलको अधिकार परमेश्वरबाट आयो। त्यसमा तपाईँ र म आज यो वचन प्रचार गर्छौँ, यो वचन अनुसार विचार गर्छौँ भनेदेखि यो वचन त परमेश्वरको वचनको अधिकारमा आउँछ नि त। तपाईँ र मेरो अधिकार सायद हामीले भनेको कुरा मान्छेले नसुन्ला, तर यो वचन नसुन्ने मान्छे त प्रभुको विरुद्धमा हुन्छ नि, प्रभुको पछि त हुँदैन नि। तिमोथीलाई एक एल्डरको रूपमा एपिसीमा पठाएको थिएन, अर्को एउटा कुरा हामी बुझ्छौँ। तिमोथीलाई चाहिँ पावलले चाहिँ एल्डरको रूपमा एपिसीमा पठाएका थिएन नि, एपिसी मण्डलीमा पहिलेदेखि नै एल्डरहरू थिए, त्यहाँ त पुरै विकसित थियो होइन। प्रेरित बिचमा सम्बोधन गरेका मानिसहरू चाहिँ एल्डरहरू थिए। तिमोथीलाई प्रेरितीय प्रतिनिधिको रूपमा अर्थात् पावलको प्रतिनिधिको रूपमा एफिसीको मण्डलीलाई पठाएको हामी देख्दछौँ। त्यसले परमेश्वरको सेवाकाई गर्दाखेरि जुन व्यक्तिलाई परमेश्वरले बोलावट दिनुहुन्छ र त्यो जिम्मा दिनुहुन्छ, त्यो सेवाकाई दिनुहुन्छ, त्यो सेवाकाई कुनै प्रतिनिधिद्वारा पनि मण्डलीमा गरिने रहेछ भन्ने कुरा पावल र तिमोथीको जीवनबाट हामीले सिक्न सक्छौँ। एफिसीको मण्डलीको सुरुका दिनहरूमा प्रेरितीय सेवाद्वारा सञ्चालित थियो, सुरुको दिनमा, किनभने पावल चाहिँ त्यहीँ थिए अनि धेरै समयसम्म पावलले डाइरेक्टली त्यहाँनिर सञ्चालनमा काम गरिराखेको हामी देख्दछौँ। बिस्तारै यो मण्डली स्थायी रूपमा स्थापित गर्न र स्थायी त्यहीँकै स्थानीय एल्डरहरू कोही रेखदेखमा परमेश्वरको वचनको अध्ययनमा रूपा सञ्चालन र रूपान्तरण गर्नलाई चाहिँ तिमोथी एउटा ब्रिज भन्छ नि, एउटा पुलको रूपमा, एउटा मध्यस्थकर्ताको रूपमा त्यहाँनिर पावलले पठाएको थिए। यस पत्रको समयमा नयाँ नियमको धेरै वचनको क्यानन भन्छ वचनहरू चाहिँ अझै लेखिसकेको थिएन होइन, यो तिमोथी लेख्दै गर्दाखेरि पहिलो तिमोथी। त्यसैले तिमोथीले पावलको प्रतिनिधिको हैसियतमा एपिसीको मण्डलीमा प्रेरित पावलको जस्तै प्रेरितीय सत्य वचनको शिक्षा दिने जिम्मा पाएका थिए, जुन जिम्मा चाहिँ उनले पुरा गर्नलाई त्यहाँ रहेका थिए। आजको मण्डलीहरू हामीहरू प्रेरितहरूद्वारा होइन तर प्रेरितहरूद्वारा लेखिएको परमेश्वरको लिखित वचनद्वारा डोरेका छौँ। त्यसकारण परमेश्वरको वचनमा त्यही यसु प्रभु र प्रेरितको जगमा बसालिएको भनेर पहिलो कोरन्थीमा लेखिएको छ, मण्डली होइन हाम्रो जग चाहिँ। त्यसकारणले त्यो भनेको चाहिँ परमेश्वरको वचन जो प्रेरितहरूद्वारा लेखियो, अनि प्रेरितहरूले धर्मशास्त्रमा हाम्रो निम्ति आफ्नो गवाही लेखेका छन् र हामी आफ्नो अधिकारको रूपमा ती धर्मशास्त्रहरूमा भरोसा गरेर मानिसहरूलाई सिकाउन सक्छौँ, निर्देशन दिन सक्छौँ। पावलले उनको औपचारिक परिचय पनि एउटा न्यानो मानवीय पक्षद्वारा प्रकट गर्छन्, आफ्नो परिचय पनि त्यहाँनिर दिन्छन्। अहिले हामीले यो पत्र तिमोथीलाई लेखेका एकजना आत्मिकी बाबु, त्यस हिसाबले एउटा स्नेह, एउटा न्यानोपना पनि हामी यहाँ देख्दछौँ। अनि उनले चाहिँ विश्वासमा मेरो साँचो छोरो तिमोथीलाई भनेर लेखेका छन्, जहाँ हामी पावलले आफ्नो आत्मिक छोरा तिमोथीप्रति देखाएको बुबाको स्नेह चाहिँ त्यहाँ देख्दछौँ। पहिलो तिमोथीको सुरुमा यी शब्दहरू पछि पावलले आशिषको एउटा शब्द लेख्छन्, अनि पावलको यो शब्दले हामीलाई प्रेरित पावलको हृदयबारे जानकारी हुन्छ। उनको हृदय कस्तो खालको थियो, कति नम्र थियो, कति एउटा असल थियो भन्ने कुरा, उसको हृदयको भित्रको कुराहरू देखिन्छ। उनले लेख्दाखेरि पिता परमेश्वर होइन, त्यो तपाईँले एक पदमा पढ्दाखेरि के पाउनुहुन्छ भन्दाखेरि पिता परमेश्वर र हाम्रो प्रभु येशु ख्रिस्टद्वारा अनुग्रह, दया र शान्ति। वास्तवमा धेरै जस्तो पावलले लेख्ने अनु के अरे यो अभिवादनमा चाहिँ के छ भने अनुग्रह र शान्ति। तपाईँले धेरै जस्तो हेर्नु पावलले प्राय उनको अभिवादनमा सामान्यतया चाहिँ सरल रूपमा यो वाक्य प्रयोग गर्छन् जुन चाहिँ अनुग्रह र शान्ति, त तर यहाँ दोस्रो तिमोथीको सुरुको पङ्क्तिमा र यो पहिलो तिमोथीको सुरुमा चाहिँ उनले चाहिँ मर्सी अथवा दया अथवा कृपा भन्ने भनेर भनिन्छ, मर्सी भन्ने शब्द अथवा कृपा भन्ने शब्द पनि थपेका छन्। यसको एकदमै महत्त्वपूर्ण अर्थ छ यहाँनिर किन यो थपेका छन् भन्ने कुरा। अनि यहाँ हुनसक्छ तिमोथी धेरै डराएका थिए यसैले, अनि वास्तवमा तिमोथीको स्वभाव चाहिँ एउटा अलिकति नम्र खालको लाज मान्ने खालको थियो होइन। अनि पावलले चाहिँ यो शब्द लेखेका छन् ताकि परमेश्वरको अनुग्रह, अनि जहिले पनि अनुग्रह भनेको चाहिँ दया भनेको चाहिँ के हो भनेर विचार गर्दाखेरि अनुग्रह यहाँनिर कृपा भनेको के हो अथवा मर्सी अथवा दया पनि भनिन्छ, अनि यो चाहिँ पीडादायी या खतरनाक परिस्थितिबाट छुटकारा पाउने त्यसको लागि चाहिँ अनुग्रह गरेको मर्सी। किनभने हामी जो पापमा दण्डको लागि तयार थियौँ, यहाँनिर परमेश्वरको के भन्छ ग्रेसले चाहिँ उहाँले हामीलाई नयाँ जीवन दिनुहुन्छ, मर्सीले चाहिँ हाम्रो बदलामा छुटकाराको निम्ति आफैलाई बलिदान गर्नुहुन्छ होइन। त्यसकारणले यो मर्सी र ग्रेसको भिन्नता तपाईँले देख्नुहुन्छ। त्यसैले त्यस्तो परिस्थितिबाट छुटकारा दिनु परमेश्वरको अनुग्रह हो, त्यो त्यो कुरा हामीले बुझ्नुपर्छ। त्यसकारणले यहाँनिर तिमोथीको परिस्थिति हेरेर चाहिँ अनि यो कुरो लेखेको हामी देख्दछौँ। वास्तवमा अघि मैले सुरुमै भने तिमोथी चाहिँ एकदमै नम्र स्वभावको, लजालु स्वभावको, अनि यो अङ्ग्रेजीमा एउटा छ कम बोल्ने, अङ्ग्रेजीमा एउटा यो मान्छेको व्यक्तित्वलाई एउटा शब्द भनिन्छ इन्टावर्ट, एक्स्टावर्ट, इन्टावर्ट, हामी नेपालीमा त्यति चलाउँदैनौँ, मेलङ्कालिक पनि भन्छ के अरे, इन्टावर्ट र एक्स्ट्रावर्ट भन्छ जो मान्छे बोल्ने। मान्छेहरूले मलाई सायद एक्स्ट्रावर्ट नै भन्छ होला, तर म आफैलाई चाहिँ म दुइटैको बिचमा छु भन्छु, किनभने म लाज मान्न पनि सक्छु बोल्न पनि सक्छु, यो दुइटै बराबरी हुन्छ। किनभने मेरो आफ्नो के भन्छ बोझ नभयो भने म चुप लाग्ने मान्छे हो खासमा, तर मेरो बोझले गर्दाखेरि बोल्ने बनायो, अहिले जम्मैसँग म बोल्छु, जहिले पनि बोलिरहन्छु। अनि उनी जवान थिए, त्यसकारण उनलाई त्यतिखेर चाहिँ एउटा दयाको खाँचो थियो, उनलाई उत्साहको खाँचो थियो होइन। धेरै कठिन कुराको चुनौतीमा अथवा अर्को कुरा चाहिँ तिमोथीको लागि चाहिँ एउटा ठुलो अवसरहरू पनि थियो, त्यो सबै परिस्थितिमा एउटा जोसिलो बनाउनको लागि चाहिँ अनि यो कुरा गरेको भनेर हामी विचार गर्न सक्छौँ। अनि यहाँनिर तिमोथीलाई परमेश्वरले तिनवटा कठिन परिस्थितिबाट बचाउनु हुनेछ, तिनका कठिन परिस्थिति बचाउनुहुनेछ, तिनलाई विजय पार्नुहुनेछ भन्ने कुराले निश्चयता पावललाई थाहा थियो। तिमोथीको परिस्थितिबाट बचाउने र विजय दिने परमेश्वर हुनुहुन्छ भन्ने थाहा थियो होइन। यही कुरामा विश्वास दिलाउन चाहिँ खाँचो थियो, त्यसैले यहाँ पावलले प्रयोग गरेका सबै शब्दहरू त्यही कुराको निम्ति भनेर हामी बुझ्न सक्छौँ। पावलले तिमोथीलाई प्रोत्साहन दिँदै यसो भने तिमीले मेरा पिता परमेश्वरबाट कृपा पाउन सक। अब छोटो कुरा मात्रै बाँकी छ तपाईँलाई, म तिमोथीको दुई मुख्य कामहरू तिमोथीले गर्नु परेको थियो, अनि त्यो दुई कामहरूमा चाहिँ हामीले अलिकति हेर्छौँ यहाँ। त्यो के हो भने त्यसपछि पावलले तिमोथीलाई एफिसीको मण्डलीमा उनले गर्नुपर्ने कामहरू के हुन् भनेर सम्झाएका छन्। यहाँ तिमोथीले गर्नुपर्ने दुईवटा मुख्य कामहरू हामी देख्छौँ त्यहाँ। त्यो दुईवटा काममा पहिलो काम के थियो, तिमोथीले मण्डली जो संक्रमितमा परेको छ, झुट्टे शिक्षाको आक्रमणको सामना गर्नु परेको छ, मान्छेले जब गलत कुराहरू फैलाउँछन्, मान्छेहरूलाई यताउता बहकाउने खालका कुराहरू दिन्छ, के हुन्छ मान्छेको विचार बद्लिन्छ, त्यो भनेको संक्रमित, जस्तो के भन्छ यो कोभिड भन्छ होइन, कोभिड रोग लाग्यो, यो भाइरस लाग्यो, त्यसपछि के भयो यति छिटो फिज्यो नि, हरेक मान्छेलाई जाँच्ने बित्तिकै पोजिटिभ आउँछ नि, मण्डलीका मान्छेहरू पोजिटिभ होला कति कुरामा, झुटो शिक्षामा, गलत कुरा विश्वास गर्नेमा, बाइबलीय कुरा होइन, मान्छेमा परमेश्वरको मात्रै इच्छा र महिमा गर्ने, कोही मान्छेको बारेमा केही नसोच्ने भन्दा कसै न कसैको बारेमा केही न केही गलत सोचमा मान्छेले फसाइरहेको हुन्छ होइन, त्यो शैतानको काम हो। त्यस कारण त्यो कुरो पहिलो थियो, तिमोथीको त्यो काम पहिलो थियो, मान्छेहरूलाई एकदमै परमेश्वरमा एकाग्र बनाउने त्यो झुटा कुराहरूबाट उनीहरूलाई सङ्क्रमणबाटलाई चाहिँ सामना गर्ने पहिलो थियो भने दोस्रो काम के थियो तिमोथीको हो एफिसीका मण्डलीहरूलाई मसाको पुरानो नियमको व्यवस्था कसरी नयाँ नियमका विश्वासीहरूको जिम्मामा फिट हुन्छ भनेर सिकाउनु पर्ने थियो भनेको चाहिँ त्यतिखेरको समस्या भनेको चाहिँ किनभने यहुदीहरू त पुरानो नियमलाई मान्ने व्यवस्था मान्ने कुराहरू थिए त्यसले गर्दा विभिन्न किसिमका यहुदी नै हुनुपर्ने के त्यस्तो पनि थियो। आज पनि मान्छेहरू आजको मण्डलीमा पनि व्यवस्था पुरानो नियम नभए पनि कतिवटा आत्मिकी र कतिवटा नियम पालन गर्ने कुराहरू कतिजना मान्छेहरू चाहिँ नियम पालन गर्ने कुरामा अघि बढेका हुन्छन्। कतिचोटि मान्छेहरूले यस्ता नियमहरू बनाउन थाल्छन् जुन चाहिँ बाइबलमै छैन। तर तपाईँहरू म नियम पालन गरेर उद्धार पाउने होइन न धर्मै हुने हो, तपाईँहरू म अनुग्रहमा भरोसा गरेर। त्यसैले दुईवटा करारको कुरा आउँछ, पुरानो करार नयाँ करार। त्यो पुरानो करार के हो भने मान्छेले आफ्नो शक्तिमा दशाज्ञा पालन गर्ने पालन गरेर धर्म कमाउने कसैले सकेन। नयाँ नियम भनेको चाहिँ हामीले आफैलाई कोसिस आफ्नो शक्तिमा पुरानो नियम जस्तो पालन गरेर धर्म ठहराउनु परेन। त्यो नयाँ करार चाहिँ नयाँ करार के हो विश्वासद्वारा हाम्रो शक्तिमा होइन हाम्रो प्रयासमा होइन हाम्रो कोसिसले होइन येशूको आज्ञाले के भन्छ अनुग्रहले उहाँको सहायताले उहाँले गर्नुभएको बलिदानले पवित्र आत्माको शक्तिले जो कुनै पनि व्यक्ति विश्वास गर्ने बित्तिकै उसको हृदयमा पवित्र आत्मा आएर बास गर्नुहुन्छ पवित्र आत्माले उसलाई सही बाटोमा जिउनलाई सहायता गर्नुहुन्छ। यो नयाँ करार भनेको चाहिँ परमेश्वरमा जिउनलाई परमेश्वरमै भरोसा गर्ने उहाँको वचन उहाँको आत्माको अगुवाईमा र शक्तिमा जिउने त्यो हाम्रो शक्तिले हुँदैन। त्यसैले हामीले पूर्ण रूपमा सरेन्डर हुनुपर्छ उहाँमा। अनि त्यसो भए के छ नयाँ नियम नयाँ करार पालन गर्नेले चाहिँ आफ्नै शक्तिमा भरोसा नगर्ने तर परमेश्वरको शक्तिमा भरोसा गरेर जिउनेले चाहिँ सबै कुरा गर्न मिल्छ होइन नि परमेश्वरको आज्ञा अनुसारको पूर्ण रूपमा व्यवस्था पालन हुन्छ तर उसको शक्तिमा गर्दैन उसले आफैमा भरोसा गर्दैन यो छुट्टै कुरा हो यो विषय महत्त्वपूर्ण छ। त्यसकारणले पावलले तिमोथीलाई यी दुई जिम्मेवारीमा दिएको निर्देशन हाम्रो जीवन र सेवाकाईको लागि अति के भन्छ चिरस्थायी र सान्दर्भिक छ। मण्डलीमा त्यति बेला जस्तै अहिले पनि व्यापक झुटो शिक्षाको चपेटामा परेको हामी देख्छौँ अनि विश्वासीहरूको जीवनमा परमेश्वरको व्यवस्थाको भूमिकाबारे आजका मण्डलीहरू अक्सर अलमलमा छन्। अब यहाँनिर दुईवटा विषय के थियो भन्दाखेरि पहिलो कुरा त सही कुरा बुझ्नु पर्यो झुटा शिक्षामा झुट्टा कुराहरू भरमाउने कुराहरूमा नलाग्ने होइन मान्छेले गरेको जब तपाईँलाई गोसेप गरेर कसैको विरुद्धमा कसैको केही कुराको विरुद्धमा केही कुराहरू भन्न आउँछ नि त्यो कुरा सुन्नु हुँदैन त्यो कुरो त्यो एउटा विषय हो। अर्को विषय चाहिँ के छ भने परमेश्वरमा हामी धार्मिकता कसरी जिउन सक्छौँ त्यो पुरानो नियमको व्यवस्था जस्तै नियम पालन गरेर होइन तर परमेश्वरको नयाँ करार अनुसार आत्मामा भरोसा गरेर परमेश्वरको आत्माद्वारा हामी बचाइन सक्छौँ। त्यसकारणले मेरो आजको चाहिँ यहीँसम्म हो अनि तपाईँलाई एक दुईवटा अर्को पद पढ्न चाहन्थेँ म यो सक्नुभन्दा अगाडि यहाँनिर हामी कसरी परमेश्वरमा भरोसामा परमेश्वरमा के भन्छ भरोसा गर्ने आफैमा नगर्ने यही कुराको सन्दर्भमा व्यवस्था पालन होइन उहाँकै शक्तिद्वारा जिउने भन्ने कुराको सन्दर्भमा दोस्रो तिमोथी 3:16 के छ जब मानिस प्रभुतिर फर्कन्छ उसको घुम्टो हटाइन्छ 3:17 के छ अब प्रभु आत्मा हुनुहुन्छ अनि जहाँ प्रभुको आत्मा हुनुहुन्छ त्यहाँ स्वतन्त्रता हुन्छ त्यसपछि के हुन्छ हामीमा प्रभुको आत्मा आउनुहुन्छ हामी उहाँतिर फर्किनु पर्यो पूर्ण रूपमा अनि हामी सबै घुम्टो हटाइएको अनुहारले प्रभुको महिमा प्रतिबिम्बित गर्छौँ अनि एउटा महिमादेखि अर्को महिमातिर उक्लदै उहाँको रूपमा बदलिँदै जान्छौँ प्रभुबाट यो आउँछ यो जो आत्मा हुनुहुन्छ यो एउटा क्रिस्चियनको कुरा हो। त्यसैले तपाईँ र ममा यो कुरा हुनु पर्यो तिमोथीको खालि सुरुको एउटा परिचयको कुरा।